ना विश्लेषण र विचार शुक्लफाटा समाचार शुक्लफाटा क्षेत्रीय समाचारमा तपाईँलाई स्वागत छ सहकर्मी चुडामणि हरियालसँगै ओम प्रकाश पाण्डेको नमस्कार बारसिंह एफएम 102.2 बझाङको सयपाल एफएम 100.6 बझाङकै सेती सामुदायिक एफएम 93.6 र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्रवाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लफाटा समाचारमा आज हामी प्रस्तुत गर्छौँ
प्रदेश सातको एक उपमहानगरपालिका नगरपालिका र गाउँपालिकाका लागि पनि सरकारले बजेट विनियोजन गर्यो
कञ्चनपुरको प्रहरी कार्यालयद्वारा 1.5 बिघा जमिनको गाजा खेती नष्ट
मदन भण्डारी राजमार्गका लागि आगामी आर्थिक वर्ष 74-75 लागि 4.50 अर्ब बजेट विनियोजन कैलालीमा रहेका पशु चौपाया अब बझाङका दुई गाउँपालिका लैजाए यिनी
काठमाडौँमा कम्युनिस्ट पार्टीहरूको अन्तर्राष्ट्रिय सम्मेलन सुरु प्रधानमन्त्री कार्यालयबाट 6 महिनाभित्र कागजी झण्डा प्रणाली हटाइने
विश्वकप तयारीका लागि भएको मैत्रीपूर्ण फुटबल खेलमा पेरुद्वारा स्कटल्यान्ड 2-0 पराजित
शारीरिक अपाङ्गता शिविर सञ्चालन सम्बन्धी सूचना हात खुट्टा कमजोर नचल्ने वा भाङ्गो भएको हाड जोड्ने तथा मांसपेशीको समस्या हात खुट्टा नभएका हिडुल गर्न कठिनाई पोलियो लगुवा तथा पक्षघात प्यारालाइसिस आगोले पोलेको वा फरक आकारको भएको आदि समस्याले अपाङ्गता भएका व्यक्तिहरूको शारीरिक जाँच आवश्यक परामर्श तथा सहयोगी सामग्री र उपचार विधिको लागि घुम्ती शिविर सञ्चालन हुने भएकाले शिविरमा जाँच गरी मौकाको फाइदा उठाउनु हुन अनुरोध गरिन्छ उपलब्ध हुने सेवाहरू अपाङ्गता समस्याको जाँच तथा फिजियोथेरापी र उपचारका लागि सुझाव शिविरमा अपाङ्गता समस्याको जाँच पछि आवश्यक परेका व्यक्तिहरूलाई उपयुक्त सेवाको निर्गल गरिनेछ जस्तै सहयोगी सामग्रीहरू हिँडुल लगायत दैनिक क्रियाकलापमा सजिलो बनाउने कृत्रिम वा नक्कली हात खुट्टा उपलब्धता परामर्श तथा सिफारिस गरिने पुनश्च कान नसुन्ने तथा आँखा सम्बन्धी सेवाको आवश्यकता भएका व्यक्तिहरूका लागि शिविरमा कुनै सेवा उपलब्ध हुने छैन शिविर हुने मिति जेठ 20 गते स्थान प्राथमिक स्वास्थ्य केन्द्र बेलडाँडी गाउँपालिका कञ्चनपुर समय बिहान 10 बजेदेखि साँझ 4 बजेसम्म प्राविधिक तथा व्यवस्थापन सहयोग USA ID र NNSWA थप जानकारीका लागि NNSWA शारीरिक पुनर्स्थापना केन्द्र कञ्चनपुर आयोजक बेलडाँडी गाउँपालिका बेलडाँडी कञ्चनपुर सम्पर्क मोबाइल 98094-36935 र 98-48-436-886
अब समाचार क्रम विस्तारमा सरकारले घोषणा गरेको बजेटमा प्रदेश नम्बर 7 का विभिन्न स्थानीय तहहरूलाई पनि बजेट विनियोजन गरिएको छ 88 वटा स्थानीय तह रहेको प्रदेश 7 को एक उपमहानगरपालिका नगरपालिका र गाउँपालिकाका लागि पनि सरकारले बजेट विनियोजन गरेको हो 7 नम्बर प्रदेशमा सबैभन्दा बढी कैलालीका स्थानीय तहको लागि बजेट छुट्याइएको छ कैलालीमा 4.17 करोड 29 लाख रकम बजेट विनियोजन गरिएको छ सबैभन्दा बढी धनगढी उपमहानगरपालिकाको लागि 63 करोड 9 लाख गोदावरी नगरपालिकाको 44 करोड 31 लाख घोडाघोडीको लागि 40 करोड 11 लाख बजेट छुट्याइएको छ यस्तै टिकापुर नगरपालिकाको लागि 39 करोड 59 लाख लम्कीचुवाको लागि 36 करोड 45 लाख गौरीगङ्गा नगरपालिकाको लागि 28 करोड 27 लाख र भजनीको लागि 26 करोड 68 लाख बजेट छुट्याइएको छ त्यस्तै अन्य 6 गाउँपालिकाको लागि 16 करोडदेखि 28 करोडसम्म बजेट विनियोजन गरिएको छ त्यसै गरी कञ्चनपुरका स्थानीय तहका लागि 2.56 करोड 71 लाख बजेट विनियोजन गरिएको छ पहाडी जिल्लामा सबैभन्दा बढी बझाङका स्थानीय तहको लागि बजेट छुट्याइएको छ बझाङका 12 स्थानीय तहको लागि 2.73 करोड 77 लाख रकम छुट्याइएको छ पहाडी जिल्लामा सबैभन्दा कम डडेलधुराका स्थानीय तहको लागि बजेट विनियोजन गरिएको छ डडेलधुराका 7 स्थानीय तहको लागि 1.52 करोड 76 लाख रकम छुट्याइएको छ संहिताको अभ्यासमा गएपछि पहिलोपटक आएको बजेटलाई प्रदेश 7 का जानकारहरूले कसरी लिएका छन् भन्ने विषयमा हामी केही छिनपछि रेडियो रिपोर्ट प्रसारण गर्नेछौँ
सरकारले प्रदेश तथा स्थानीय तहलाई 1.35 अर्ब 50 करोड 73 लाख वित्तीय समानीकरण अनुदानका रूपमा उपलब्ध गराउने भएको छ प्रदेश र स्थानीय तहको शिक्षा स्वास्थ्य खानेपानी जस्ता मानव विकास सूचकाङ्क पूर्वाधार खर्चको आवश्यकता राजस्व क्षमता तथा ती तहमा रहेका आर्थिक सामाजिक तथा अन्य विभेदका आधारमा उक्त अनुदान दिने व्यवस्था बजेटमा गरिएको हो सशर्त अनुदानका रूपमा प्रदेशलाई 63 अर्ब 13 करोड 55 लाख र स्थानीयलाई 1.09 अर्ब 84 करोड 56 लाख विनियोजन गरिएको छ अर्थमन्त्री डाक्टर युवराज खतिवडाले हिजो संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष 2075-76 को आय व्ययको विवरण प्रस्तुत गर्दै प्रदेश र स्थानीय तहले पहिचान गरी अगाडि बढाउने आयोजनाका लागि विशेष अनुदानका रूपमा 20 अर्ब विनियोजित गर्नुभएको छ प्रदेश सरकारले सरकारले 7 प्रदेशहरूका लागि 1 अर्ब 13 अर्ब 43 करोड रुपियाँ छुट्याएको छ। सबैभन्दा धेरै बजेट प्रदेश एकले पाएको छ भने कम बजेट प्रदेश नम्बर 4ले पाएको छ। प्रदेश एकले 19 अर्ब 88 करोड बजेट पाएको छ भने प्रदेश 4का लागि 13 अर्ब 27 करोड रुपियाँ बजेट विनियोजन गरिएको छ। प्रदेश एकले वित्तीय समानी करण अनुदान अन्तर्गत 6 अर्ब 61 करोड र सशर्त अनुदानतर्फ 13 अर्ब 27 करोड बजेट पाएको छ। त्यसै गरी प्रदेश नम्बर 2लाई 16 अर्ब 19 करोड बजेट दिएको छ। यो प्रदेशका लागि वित्तीय समानीकरणतर्फ 7 अर्ब 1 करोड र सशर्ततर्फ 9 अर्ब 18 करोड बजेट छुट्याइएको छ। प्रदेश नम्बर 3मा 16 अर्ब 58 करोड बजेट पठाइएको छ। प्रदेश नम्बर 3ले वित्तीय समानीकरणमा 5 अर्ब 96 करोड र सशर्ततर्फ 10 अर्ब 61 करोड रुपियाँ विनियोजन भएको छ। प्रदेश नम्बर 4लाई वित्तीय समानीकरणमा 6 अर्ब 77 करोड र सशर्त अनुदानमा 6 अर्ब 50 करोड रुपियाँ दिइने भएको छ। प्रदेश नम्बर 5लाई 16 अर्ब 54 करोड बजेट दिएको छ, जसमा वित्तीय समानीकरणको हिस्सा 6 अर्ब 86 करोड र सशर्त अनुदानको 9 अर्ब 67 करोड रुपियाँ रहेको छ। यस्तै प्रदेश 6का लागि 16 अर्ब 69 करोडको बजेट विनियोजन गरिएको छ। यो प्रदेशले वित्तीय समानीकरण बापत 9 अर्ब 13 करोड र सशर्त अनुदान 7 अर्ब 56 करोड बजेट पाएको छ। प्रदेश नम्बर 7का लागि 14 अर्ब 25 करोड बजेट छुट्याएको छ। प्रदेश नम्बर 7ले 7 अर्ब 92 करोड 92 करोड वित्तीय समानीकरण अनुदान पाएको छ भने सशर्त अनुदानतर्फ 6 अर्ब 32 करोड रुपियाँ बजेट दिएको छ।
लागु औषध नियन्त्रण ब्युरो र वडा प्रहरी कार्यालय महेन्द्रनगरले 1.5 बिघा जमिनको गाँजा खेती नष्ट गरेको छ। ब्युरो र वडा प्रहरी महेन्द्रनगरको संयुक्त टोलीले कञ्चनपुरको भीमदत्त नगरपालिका क्षेत्रका वडाहरूमा रहेको गाँजा खेती नष्ट गरेको हो। लागु औषध नियन्त्रण ब्युरो कञ्चनपुरका प्रमुख प्रहरी नायब निरीक्षक धनञ्जय कुमार मल्लले भीमदत्त नगरपालिका 3 र 6मा आफै उम्रेको गाँजा नष्ट गरिएको बताउनु भयो। प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज प्रहरी निरीक्षक जगदीश प्रसाद भट्टले नगर क्षेत्रमा लागु औषध नियन्त्रणका लागि वडा प्रहरी कार्यालय सक्रिय रहेको पनि बताउनु भयो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले लागु औषध नियन्त्रणका लागि जिल्ला व्यापी अभियान थालेको छ। कञ्चनपुरका प्रहरी प्रमुख दिलीराज विष्टले लागु औषधका कारण समाजमा अपराध बढ्दै गएकाले त्यसलाई निरुत्साहित गर्न लागु औषध नियन्त्रण अभियान थालिएको बताउनु भयो। उहाँका अनुसार 2 महिनाको अवधिमा लागु औषध सम्बन्धी 30 मुद्दा दायर गरी कारवाही प्रक्रिया अघि बढाइएको छ।
कञ्चनपुरको दक्षिणी क्षेत्रका विद्युत ट्रान्समिटरको माग गरिएको छ। नेकपा दक्षिणी क्षेत्रका नेताद्वय बीरबहादुर थापा पातल अक्कल विष्ट र पत्रकार एवं ऊर्जा जलस्रोत एवं सिँचाइ मन्त्रीका प्रेस सल्लाहकार रोशन खड्काले बेलडाँडी बेलौरी पुनर्वास क्षेत्रमा विद्युत ट्रान्समिटरको समस्या भएकाले उक्त स्थानमा ट्रान्समिटरको माग गर्नुभएको छ। उनीहरूले ऊर्जा जलस्रोत एवं सिँचाइ मन्त्री वर्षमान पुन अनन्तलाई ज्ञापन पत्र बुझाउँदै दक्षिणी ग्रामीण भेगका विद्युतीय समस्या भएकाले यथाशीघ्र ट्रान्समिटर जडानका लागि गरेका छन्। बेलडाँडी गाउँपालिकाका सबै ओडाहरूमा 2-2, बेलौरी र पुनर्वासका विद्युत समस्या देखिएका ओडाहरूमा 1-1 वटा 2 ट्रान्समिटरहरू जडानको माग गरेका छन्। ऊर्जा जलस्रोत एवं सिँचाइ मन्त्री वर्षमान पुन अनन्तले ज्ञापन पत्र बुझ्दै कञ्चनपुरको ग्रामीण भेगका विद्युतीय समस्या समाधान गर्ने वचन दिँदै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकहरूलाई ट्रान्समिटर उपलब्ध गराइदिन निर्देशन दिएका छन्। दक्षिणी क्षेत्रलाई उज्यालो र विकासका लागि माग गरिएको नेकपाका नेताहरूले बताएका छन्। माग गरिएका ट्रान्समिटर उपलब्ध भए दक्षिणी क्षेत्रको विकास र अँध्यारोबाट मुक्त हुने आशा गरिएको छ।
संघीयताको अभ्यासमा गएपछि पहिलो पटक आएको बजेटले 7 प्रदेशलाई छुट्याएको बजेटको विश्लेषण हुन बाँकी छ। कतिपयले प्रदेशलाई कम बजेट दिएको टिप्पणी गरेका छन्। प्रादेशिक सरकारको पहिलो अभ्यास भएकाले यसको कार्यान्वयन पक्ष हेर्नुपर्ने विज्ञहरूले बताइरहेका छन्। प्रदेश 7का लागि 14 अर्ब 25 करोड बजेट छुट्याइएको छ। प्रदेश 7ले 7 अर्ब 92 करोड वित्तीय समानीकरण अनुदान पाएको छ भने सशस्त्र अनुदानतर्फ 6 अर्ब 32 करोड बजेट पाएको छ। संघीयताको अभ्यासमा गएपछि पहिलो पटक आएको बजेटलाई प्रदेश नम्बर 7का जानकारहरूले कसरी लिएका छन् त थप विवरण सहकर्मी निर्मला खडायतको रिपोर्ट कैलालीबाट।
इन्डस्ट्रियल सेक्टरमा रिइन्भेस्टमेन्ट भन्ने कुरा एउटा असाध्यै आकर्षक यो विषय हो। यसलाई रिइन्भेस्टमेन्ट भन्ने कुरा रिइन्भेस्टमेन्टमा सुविधा भन्ने कुरा धेरै ठूलो कुरा हो। त्यस्तै गरिकन शिक्षा सेवा कर र स्वास्थ्य सेवा कर यो दुईटा वास्तवमा राज्यको लागि लज्जास्पद करहरू थिए। यो दुईटालाई खारेज गरिएको यो राम्रो पक्ष। त्यस्तै अब इलेक्ट्रोनिक बिलको कुराहरू भयो, पूर्वाधार विकास ब्याङ्कको कुराहरू भयो, ज्येष्ठ नागरिकहरूलाई प्रत्येक क्षेत्रमा त्यो सेल्टर बनाइदिने कुराहरू भयो, यो सबै कुराहरू राम्रो छ।
अर्थशास्त्रका जानकार तथा धनगढ़ी इन्जिनियरिङ कलेज नास्टका प्राचार्य शिवहरि शर्मा मुठभरी सरकारले सार्वजनिक गरेको बजेटको बारेमा प्रतिक्रिया दिनुहुँदै प्राध्यापक मुडभरीले विगतको भन्दा केही सुधारिएको बजेट आए पनि पाँच वर्षभित्र कुल ग्राहस्थ उत्पादन दोब्बलले वृद्धि गर्ने महत्वाकांक्षी सस्तो र निकै कठिन विषय भएको टिप्पणी गर्नुभयो।
कृषिमा दोब्बर उत्पादन पाँच वर्षमा गर्ने भन्ने लक्ष्य चाहिँ नि मलाई पटकै विश्वास छैन। यो दोब्बर आशा गरौं भरोसा नगरौं भन्ने प्रश्न छ। प्रति व्यक्ति आए पाँच वर्षमा $2,000 पुर्याउने भन्ने लक्ष्य छ। यसका लागि इकोनोमिक ग्रोथ रेट पर इयर 20% आर्थिक वृद्धि दर कायम गर्नुपर्ने देखिन्छ। 20% आर्थिक वृद्धि दर कायम गर्नुपर्ने देखिँदा देखिँदै पनि वर्तमानमा 5.9% यो वर्षको छ। आगामी वर्षको लक्ष्य चाहिँ नि 8% विकास दर कायम गर्ने। पछिल्लो वर्ष 7.4 छ। पछिल्लो वर्ष बराबर हामीले चाहिँ नि हासिल गर्न सकेका छैनौँ। 7.4% पछिल्लो वर्ष थियो, अहिले 5.9% भयो भने अब यो वर्ष 8% आर्थिक विकास दर कायम हुन्छ कि हुँदैन। तथापि यो 8% आर्थिक विकास दर कायम गर्छु भन्ने कुरा चाहिँ नि असम्भव कुरा होइन। कार्यशैली यदि राम्रो भयो भने पक्कै पनि यो 8% होला। तर पाँच वर्षभित्र दोब्बर प्रति व्यक्ति आए यो पाँच वर्षभित्र दोब्बर गर्नको लागि त प्रति वर्ष 20% आर्थिक वृद्धि दर कायम गर्नु परेन।
सरकारले आगामी आर्थिक वर्षका लागि कुल 13 खर्ब 15 अर्बको बजेट ल्याएको छ भने सातमर प्रदेशका लागि 14 अर्ब 25 करोड बजेट विनियोजन गरेको छ। तर निजी क्षेत्रलाई सरकारले खासै सम्बोधन नगरेको उद्योगी व्यवसायीहरूको गुनासो छ। राष्ट्रिय आयोजनाहरूलाई महत्व दिनु सकारात्मक भए पनि उद्योगी व्यवसायीहरूलाई प्रवर्धन गर्ने र लगानीको वातावरण सिर्जना गर्ने ठोस कार्यक्रम नआएको उनीहरूको गुनासो छ। उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर 7 का अध्यक्ष शंकर बोगटी:
अब समग्रमा हेर्दा त अब ठिकै छ होइन। अब पूर्वाधार, कृषि, पर्यटन, ऊर्जा क्षेत्रमा अब राम्रै विनियोजन गरेका छ। तर अब उद्योग व्यवसायको क्षेत्रमा पर्याप्त कार्यक्रमहरू आएको छैनन् होइन। अब हुन्छ नि प्रोत्साहन गर्ने खालको, औद्योगिक वातावरण बढाउने खालको त्यस्तो कार्यक्रम आएको छैनन्। करका दरहरू पनि बढाइएको छ अहिले। अब समग्र हेर्दाखेरि यसलाई अब ठिकै मान्नु पर्छ। तर उद्योग व्यवसायको तर्फबाट चाहिँ हामी अलिकति भनौँ न कहाँ कहाँ निजी क्षेत्र नअटाएको जस्तो अवस्था भएको अवस्था।
पश्चिम सेती जलविद्युत आयोजनाको लगानी 6 वटा सुरुङ मार्ग निर्माण, धनगढी विमानलाई क्षेत्रीय विमानस्थल बनाइने, प्रदेशमा कम्तीमा एउटा अन्तर्राष्ट्रिय व्यापारिक नाका, रंगशाला लगायतका विषयहरू मुख्य प्राथमिकतामा परेका छन्। तर यो बजेटलाई नेपाली काँग्रेसले खासै आश लाग्दो नभएको टिप्पणी गरेको छ। प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस प्रदेश 7 का संसदीय दलका नेता रणबहादुर रावल:
यो बजेटले खासै तात्विक भिन्नता केही ल्याएको छैन। 8 खर्ब बजेट चाहिँ प्रयासबाट उठाउँछ। अर्को करिब करिब 2.2 खर्ब रुपियाँ चाहिँ उहाँले अन्तर्राष्ट्रिय मतलब ऋण लिने भन्ने गर्नु भएको छ। त्यस्तै गरेर 1 खर्ब केही चाहिँ आन्तरिक ऋण लिने भन्नु भएको छ। त्यस्तै गरेर समग्रमा 4 खर्बको त अहिले चाहिँ बजेट घाटामा आइरहेको छ। यसले केही कुराहरू राम्रा पक्षमा ल्याएको पनि छ। जस्तो करको दायरामा केही राम्रा काम गर्नेहरू जस्तो सामुदायिक स्कूलहरूको सन्दर्भमा होस्।
तर सात नम्बर प्रदेश सरकारले भने समाजवाद उन्मुख बजेटले जनताका आवश्यकतालाई सम्बोधन गर्नुका साथै संघीयता कार्यान्वयनको आधार भनेको छ। राष्ट्रिय गौरवका महत्वपूर्ण आयोजना महत्वका साथ उठान गरिएकोले बजेट प्रदेश समृद्धिको आधार बन्ने बताउनुहुन्छ प्रदेश नम्बर 7 का आर्थिक मामिला तथा योजना मंत्री झपट बोहरा:
यो प्रदेश नम्बर 7 मा राष्ट्रिय गौरवका आयोजनाहरू बढी जसो सम्बोधन गर्ने प्रयास यो बजेटले गरेको छ। किनभने कर्णाली चिसा पानीको लागि सम्भाव्यता अध्ययनमा राखेर अगाडि बढाउने भनेको छ। त्यस्तै रानी जमरा कुलरियाको निरन्तरता दिएको छ। दिपायल खुटियादेखि ताक्लाकोटसम्मको लागि त्यसमा के अरे दिपायल खुटियाको जो बाटो छ बिपिनगर हुँदै त्यो एउटा रूपमा त्यसलाई अगाडि बढाउने भनेको छ। टिकापुर हुँदै तपाईँको दिपायल र त्यसपछि हामीले ताक्लाकोटको लागि पनि सड़कको परिकल्पना गरिएको छ। र अझ वेशेती जो धेरै वर्ष अगाडिदेखि 30-35 वर्ष अगाडिदेखि सम्भावनाको रूपमा रहिआएको थियो, कार्यान्वयन हुन सकेको थिएन। 3 गर्जेस कम्पनीलाई त्यसबाट हटाएर सरकारले आन्तरिक स्रोतबाट अगाडि बढाउने भन्ने राखिएको छ। धनगढी विमानस्थललाई पनि यसमा समावेश गरिएको छ। यी सबै कुराले गर्दा के देखिन्छ भने प्रदेश नम्बर 7 लाई विगतमा गरेको अन्यायको अहिले प्रतिफल स्वरूप राज्यले केही कुराहरू प्राथमिकरण गरेर राष्ट्रिय गौरवको आयोजनाको रूपमा यसमा समावेश गरिएको छ। केही करका दरहरू बढाइएका छन्। केही भन्सारमा भेटका कुराहरूलाई पनि फिर्ता दिने कुरालाई रोकिएको छ। मलाई के लाग्छ भने धेरै कुराहरूको सम्बोधन गर्नुपर्ने भएको नाताले र विगतको वित्तीय अनुशासनमा विगतको सरकार बसेको नबसेको कारणले गर्दाखेरिमा सबै जो आगामी आर्थिक वर्षको बजेट र वर्तमान चालू वर्षको लागि भएको अपुग रकमको पनि व्यवस्था यसै बजेटबाट गर्नुपर्ने भएको नाताले मलाई लाग्छ अलिकता करका दरहरू तलमाथि गरिएका छन्। यो मैले बुझेको छु।
मार्कसिटका आधारमा ऋण, 2 वर्षभित्र साक्षर नेपाल घोषणा, सबै स्थानीय तहमा प्राविधिक विद्यालय, सबै प्रदेशमा नमुना कृषि फार्म सबै स्थानीय तहमा अप्टिकल फाइबर सुन्दा निकै राम्रा छन्। यस्तै सरकारको इजाजतमा मात्रै घर जग्गा खरिद बिक्री गर्न पाउनु र साना किसानले लिएका सबै ऋण मिनाहा गर्नु बजेटका राम्रा पक्ष भए पनि महत्वाकांक्षी योजनाहरू कार्यान्वयन गर्न त्यति सहज भने देखिँदैन। आर्थिक चुनौतीको सामना गरिरहेको प्रदेशले ठोस उपलब्धिमूलक बजेट ल्याउन नसके प्रदेश अझै पछाडिने देखिन्छ। शुक्लापाटा समाचारका लागि निर्मला खडायत, धनगढी।
समाचारमा अब पालो भएको छ श्रोता विचारको। आर्थिक वर्ष 2075-76 लागि सरकारले ल्याएको नयाँ बजेट तपाईँलाई कस्तो लाग्यो भनेर आज हामीले तपाईँको विचार बुझेका छौँ। सुनौ श्रोता विचार।
टेकराज पन्त, बजेटमा अब यसमा लेखिएको आधारमा राम्रै छ, अब यो कार्यान्वयनतिर चाहिँ कतिको जान्छ भन्ने हो मेरो विचार। अब जस्तै मदिरा भयो, सुर्तीजन्य पदार्थ, यस्तोमा चाहिँ नि कर बढेको देखियो, शिक्षा भयो अनि सञ्चार भयो, जस्तो हामीलाई अत्यावश्यक कुराहरू यसमा चाहिँ कर कम भएको देखियो। अब यो बजेट राम्रै छ जस्तो लाग्छ।
कामदेव भट्ट, यो सरकारले त बजेट सबैको लागि, एउटा नेपालीको लागि होइन, जहाँ जति बजेटले भ्याउँछ, जुन कार्यान्वयनमा जुन बजेट जान्छ त्यहाँमा भ्याउने त्यसलाई गर्ने र काम राम्रोतर्फ गराउने भन्ने उद्देश्य राम्रो छ।
इन्द्रबहादुर विष्ट, बजेट ठिकै हो, राम्रो, अब विकासका कामहरू हुनु पर्यो। अहिलेसम्म अब कहिले केही भएर यो विकासका काम भया थिएनन्। बजेट आउनु राम्रो हो र सदुपयोगमा लाउनु चाहिँ सबभन्दा राम्रो हो। त्यो बजेटलाई सदुपयोग गर्न सक्नु पर्यो तब चाहिँ राम्रो हो।
लक्ष्मण सिंह विष्ट, बजेट त अहिलेसम्मका अरू बजेटहरू पनि राम्रै थिए र वास्तविक के छ भने तलको एकदम सामान्य नागरिकले पनि त्यो उपभोग गर्न पाउनु पर्यो र कार्यान्वयन हुनु पर्यो। अहिलेसम्मका बजेटहरूमा के छ भने कृषि ऋण भनेर एकदम सहुलियत गरिरहेको थियो, त्यो चाहिँ आम पब्लिकहरूले पाएन, ठुलाबडाको मान्छेले मात्रै पाएको छ, के त्यस्तो अवस्था हुनु भएन।
घटना विश्लेषण र विचार शुक्लाफाटा समाचार। तपाईँ अहिले शुक्लाफाटा एफएम 99.4 मेगाहर्ज, बारासिंह एफएम 102.2, बझाङको सयपाल एफएम 100.6, बझाङकै सेती सामुदायिक एफएम 93.6 र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्रो मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लाफाटा समाचार सुनिरहनु भएको छ। समाचारमा पालो भएको छ विश्रामको, विश्रामपछि पुनः आउनेछौँ।
आनन्द पोलिक्लिनिक प्राइवेट लिमिटेडमा तपाईँले खोजेकै विशेषज्ञ डाक्टरहरूको सेवा प्रवाह हुँदैछ।
डाक्टर रविन्द्र कुमार ठाकुर, MBBS MD, न्युरो साइकेट्रिक,
वरिष्ठ नशा तथा मानसिक रोग विशेषज्ञ।
डाक्टर आउने मिति यही जेठ 19 गते शनिबार।
र डाक्टर बद्री चापागाई, MBBS MD डर्मा, वरिष्ठ छाला, कुष्ठ, यौन रोग तथा सौन्दर्य रोग विशेषज्ञ।
डाक्टर आउने मिति यही जेठ 19 गते शनिबार।
सम्पर्क स्थान
आनन्द पोलिक्लिनिक अर्थात् कञ्चन प्रयोगशाला सेवा, गली नम्बर 3, महेन्द्रनगर, कञ्चनपुर।
सम्पर्क फोन 0995227774, मोबाइल
9858750774।
सौजन्य मेडिकल हलमा विशेषज्ञ डाक्टर आउने सूचना। डाक्टर धर्मनाथ यादव, MD इन्टरनेसनल कार्डियोलोजी, मेदान्त अस्पताल, वरिष्ठ मुठुरोग विशेषज्ञ, हाल कार्यरत शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र काठमाडौँका वरिष्ठ डाक्टर।
यही जेठ 19 गते शनिबार
सौजन्य मेडिकल हलमा आउनुहुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गरिन्छ। हाम्रा सुविधाहरू TMT, इको कार्डियोग्राफी, ECG। सम्पर्क स्थान सौजन्य मेडिकल हल, गल्ली नम्बर 3, महेन्द्रनगर। सम्पर्क 0995537635 र 0995226666। विशेषज्ञ डाक्टर आउने सूचना। डाक्टर कृष्ण चन्द्र अधिकारी, MBBS MD, कन्सल्टेन्ट फिजिसियन, पेट छाती मुटु तथा नसा रोग विशेषज्ञ डाक्टर, उमा मेडिकल हलमा
यही जेठ 19 गते शनिबार।
हात खुट्टा झमझमाउने, मुटु काप्ने, सास फेर्न गाह्रो हुने, दम, पेट,
BP तथा थाइरोइड,
किडनी सम्बन्धी समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राख्नुहोला। सम्पर्क स्थान उमा मेडिकल हल, गल्ली नम्बर 3, महेन्द्रनगर। सम्पर्क फोन 0995215543।
विश्वासका हर पाइलामा आनन्द क्षणहरूमा, खुशीका पलहरूमा, जोश छ जिन्दगी,
लेटेस्ट टेक्नोलोजीबाट उत्पादित म्याजिक फुटवेयर, धेरै रेन्जहरूमा उपलब्ध, आकर्षक डिजाइन भएको, सबैलाई उपयुक्त म्याजिक फुटवेयर, पल पलमा हुन्छ म्याजिक।
विश्रामपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी खबर। कैलालीको धनगढीमा विकराल समस्याको रूपमा रहेको छाडा पशु चौपायाको समस्या अब समाधान हुने भएको छ। धनगढी उपमहानगरपालिकाका क्षेत्रमा रहेका पशु चौपाया अब बझाङका दुई गाउँपालिकाले लैजाने भएका छन्। बझाङको खप्तर छन्ना र सुरमा गाउँपालिकाले सो गाईबस्तुहरू लग्ने भएका हुन्। धनगढी उपमहानगरपालिकाका प्रमुख निर्वबहादुर ओढ, बझाङको खप्तर छन्ना गाउँपालिकाका अध्यक्ष बिर्खबहादुर रुकाया र सुरमा गाउँपालिकाका अध्यक्ष नरबहादुर बोहरा बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ। धनगढी उपमहानगरपालिकाका प्रमुख निर्वबहादुर ओढले धनगढीबाट बझाङसम्म गाई पुर्याउने काम धनगढी उपमहानगरपालिकाले गर्ने र गाई गाउँपालिकाहरूले गाईहरूलाई समुदायमा बाँडेको भरपाई धनगढी नगरलाई दिनुपर्ने सम्झौता भएको जानकारी दिनुभयो। पहिलोपटक खप्तर छन्ना गाउँपालिकाले 300 गाईगोरू लैजाने सहमति भएको गाउँपालिकाका अध्यक्ष बिर्खबहादुर रुकायाले बताउनुभयो। सुरमा गाउँपालिकाले 600 गाईगोरू लैजाने अध्यक्ष नरबहादुर रुकायाले बताउनुभयो।
सरकारले हालै मात्र आगामी आर्थिक वर्ष 75-76 को नीति तथा कार्यक्रम मार्फत घोषणा गरेको मदन भण्डारी राजमार्गका लागि आगामी आर्थिक वर्ष 74-75 का लागि 4.50 अर्ब बजेट छुट्याएको छ। माफ गर्नुहोला, 75-76 का लागि 4.50 अर्ब बजेट छुट्याएको छ। झापाको शान्तिनगरदेखि पाल्पा प्युठान सुर्खेत हुँदै डडेलधुरासम्म पुग्ने यो राजमार्ग 1200 किलोमिटर लामो छ, जसमा अहिले धरान चतरादेखि हेटौडासम्मको काम अघि बढिसकेको छ। 300 किलोमिटरको यो सडक खण्ड निर्माण सकिन लागेको छ, जसका लागि सरकारले चालु आर्थिक वर्षमा 3.15 अर्ब रुपियाँ विनियोजन गरेको थियो। झापाको शान्तिनगरदेखि धरानसम्मको खण्डको डिपिआर तयार गर्नुपर्नेछ, साथै पाल्पाको रामदीबाट गुल्मी हुँदै प्युठानसम्मको भागमा पनि डिपिआर गर्न बाँकी नै छ। दाङबाट सुर्खेतको बाटेचौरसम्म अहिले पिचको काम भइरहेको छ, बाटेचौरदेखि डडेलधुरासम्मको भने डिपिआर बनिसकेको छैन।
कैलालीमा कम उमेरका बालबालिकाहरूलाई लागु औषध कारोबारीले निशाना बनाइरहेका बेला पाठ्यक्रम बनाएर यसको बारेमा पठन पाठन गरिनुपर्नेमा सरकारवालाहरूले जोड दिएका छन्। दिनेश एफएमले धनगढीको बोराडाडीमा रेकर्ड गरेको साझामञ्च कार्यक्रममा सहभागी सरकारवालाहरूले पाठ्यक्रम बढाउँदै विद्यालयको तल्लो तहदेखि नै बालबालिकालाई सचेत पार्नुपर्ने सुझाव दिएका छन्। उनीहरूले कैलालीमा लागु औषध प्रयोगकर्ताहरूको संख्या बढ्दै गएकोले पाठ्यक्रमसँगै विभिन्न माध्यमले जनचेतना दिएर यसको न्यूनीकरणतर्फ लाग्नुपर्ने धारणा राखेका हुन्। कैलालीमा लागु औषध प्रयोग गर्नेको संख्या बढ्दै गएको प्रहरीको तथ्याङ्कले देखाएका बेला सरकारवालाले पाठ्यक्रममा समावेश गरेर यसबारेमा जानकारी गराउँदै बालबालिकालाई बचाउनु पर्नेमा जोड दिएका छन्।
कैलालीको संरक्षित वन क्षेत्र र जैविक मार्गमा डडेलोका कारण वन्यजन्तुसँगै ठूलो मात्रामा जङ्गल क्षेत्र विनाश हुन थालेको छ। बसन्ता वन क्षेत्र, मोहना जैविक मार्ग, कर्णाली वन क्षेत्र, चुरे वन क्षेत्र, भावर वन क्षेत्र लगायतका देशकै सबैभन्दा बढी वन क्षेत्रमा हरेक वर्ष लाग्ने डडेलोका कारण जङ्गल विनाशसँगै दुर्लभ वन्यजन्तु सङ्कटमा पर्न थालेका हुन्। जैविक विविधताका दृष्टिकोणले महत्त्वपूर्ण मानिएका कैलाली जिल्लाका संरक्षित वन क्षेत्र डडेलोका कारण उच्च जोखिममा रहेको वनकर्मीले जनाएका छन्। मोहना करिडोर, बसन्ता वन क्षेत्र, कर्णाली वन क्षेत्र र चुरे भावर क्षेत्रका जङ्गलमा आगलागीबाट हरेक वर्ष वन विनाश हुँदै आएको वनकर्मीहरूको भनाइरहेको छ। हरेक वर्ष हजारौँ हेक्टर जङ्गल डडेलोका कारण नष्ट हुने गरेको वन संरक्षणमा क्रियाशील धर्मराज जोशीले बताउनु भयो। सामुदायिक वनमा डडेलो नियन्त्रण दल गठन गरी अग्निरेखा बनाएर संरक्षणको प्रयास भइरहेकाले क्षति कम भए पनि राष्ट्रिय वनमा भने वन क्षेत्र विनाश हुँदै गएको छ। सामुदायिक वन उपभोक्ता महासङ्घ कैलालीका सचिव डन्डीराज सुवेदी पनि सामुदायिक वनमा डडेलो नियन्त्रण दल गठन गरी वनमा आगलागी हुनबाट जोगाउन खोजे पनि प्रभावकारी हुन नसकेको बताउनुहुन्छ।
कैलालीको सबैभन्दा दुर्गम रहेको चुरे गाउँपालिकाका मानिसहरू ज्यान जोखिममा राखेर यात्रा गरिरहेका छन्। सदरमुकाम धनगढीदेखि 40 किलोमिटर टाढा रहेको चुरे गाउँपालिकाका मानिसहरू दैनिक जीपमा जोखिम मोलेर यात्रा गर्न बाध्य रहेका छन्। चुरेको खैरलासम्म कच्ची सडक पुगे पनि सडक राम्रोसँग निर्माण हुन नसक्दा धनगढी लगायतका विभिन्न ठाउँमा जाने यात्रीहरूले निकै जोखिम मोल्नु परेको स्थानीय रीता मगरले बताउनुभयो। दुई दिन हिँडेर धनगढी पुग्नुभन्दा ज्यान जोखिममा राखेर यात्रा गर्नुपर्नेको उहाँले बताउनुभयो। चौमालादेखि खैरलासम्म 2 वर्ष अगाडि सडक निर्माण सुरु गरे पनि अहिलेसम्म पुरा हुन सकेको छैन। स्थानीय तिलक बराईले कैलालीलाई सुगम जिल्ला मानिए पनि महसुस भने गर्न नपाएको बताउनुभयो। धनगढीदेखि चुरेको यात्रा गर्दा यात्रुहरू जीपको छतमा बसेर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ।
नेपालका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरूको भ्रमणमा रहेको कञ्चनपुरको ज्येष्ठ नागरिकहरूको टोलीले आज कपिल वस्तुमा विशेष सम्मान गरिएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिकाको सहयोगमा राष्ट्रिय ज्येष्ठ नागरिक समाज नेपालका केन्द्रीय उपाध्यक्ष तथा कञ्चनपुर जिल्ला कार्य समिति अध्यक्ष गङ्गाराम गिरी र केन्द्रीय सदस्य गोविन्द सिंह विष्टको अगुवाईमा देश दर्शन तथा तीर्थ कार्यक्रम अन्तर्गत कपिल वस्तु पुगेका ज्येष्ठ नागरिकहरूको टोलीलाई सम्मान गरिएको थियो। बाणगङ्गा नगरपालिका स्थित बैरियामा राष्ट्रिय ज्येष्ठ नागरिक समाज नेपालका केन्द्रीय अध्यक्ष चन्द्रकान्त प्रशान्त आचार्य, उपाध्यक्ष खेमराज मरासिनी सहित रमेश प्रसाद अरियाल, केन्द्रीय सचिव कविराज पोसाल, केन्द्रीय सदस्यहरू अनन्तराम रेग्मी, रामबहादुर श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।
बसले ठक्कर दिँदा गम्भीर घाइते भएका बैतडीको पाटन नगरपालिका 8 खालीटाँडाका 50 वर्षीय अम्बादत्त भट्टको आज मृत्यु भएको छ। गम्भीर घाइते भट्टको आज बिहान 6 बजे उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेन्द्र बहादुर सिंहले जानकारी दिनुभयो। गएको शुक्रबार बैतडीको घोडपेमा पैदल हिँडिरहेका बेला बैतडी सदरमुकामबाट महेन्द्रनगरका लागि छुटेको NA5K4668 नम्बरको बसले भट्टलाई ठक्कर दिएको थियो।
अब केही राष्ट्रिय प्रसङ्ग। काठमाडौँमा कम्युनिस्ट पार्टीहरूको अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ। कार्ल मार्क्सको द्विशत वार्षिकीको अवसर पारेर आजबाट काठमाडौँमा मार्क्सवाद र समाजवाद विषयक अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको हो। सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट पार्टी नेतृत्वको वर्तमान सरकार लोकतान्त्रिक मूल्य र मान्यता अनुसार अघि बढ्ने स्पष्ट पार्नुभयो। उहाँले निर्वाचनको माध्यमबाट पनि कम्युनिस्ट पार्टीहरूले बलियो सरकार चलाउन सक्छन् भन्ने कुरा नेपालबाट विश्वका सबै कम्युनिस्ट पार्टीहरूले सिक्न सक्ने धारणा राख्नुभयो। प्रधानमन्त्री ओलीले कम्युनिस्ट पार्टी नेतृत्वको वर्तमान सरकारको मुख्य लक्ष्य राजनीतिक स्थायित्व र जनताको चाहनाअनुसारको विकास भएको पनि स्पष्ट पार्नुभयो। दुई दिनसम्म चल्ने सम्मेलनमा नेपालसहित 11 देशका कम्युनिस्ट, श्रमिक तथा समाजवादी पार्टीहरूको सहभागिता रहेको छ। मुलुकलाई समृद्ध बनाउने अभियानमा सो अन्तर्राष्ट्रिय कम्युनिस्ट पार्टीको सम्मेलन फलदायी हुने अपेक्षा गरिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले 6 महिनाभित्र प्रधानमन्त्री कार्यालयबाट कागजी झट्टा प्रणाली हटाइने घोषणा गर्नुभएको छ। मन्त्री परिषदको बैठकलाई समेत कागजमुक्त बनाउने भन्दै उहाँले ल्यापटप चलाउन नजान्ने मन्त्रीहरूलाई पदबाटै विदा गरिने बताउनुभयो। सिङ्गो देशलाई सूचना प्रविधि युक्त बनाउने सरकारको लक्ष्य रहेको ओलीले बताउनुभयो। नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको 12 महाधिवेशन आज राजधानीमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले शिक्षकहरूलाई आफ्नो विषयमा विज्ञ हुन आग्रह गर्नुभयो। देशको हरेक क्षेत्रलाई स्मार्ट बनाउँदै लगिने प्रधानमन्त्रीको दावी रहेको छ। ल्यापटप चलाउन नजान्ने मन्त्रीहरूलाई विदाई गरे जस्तै पढाउन नसक्ने शिक्षकलाई पनि विदाई गरिने उहाँको भनाइ रहेको थियो।
अब खेल खबर। विश्वकप तयारीका लागि भएको मैत्रीपूर्ण खेलमा पेरुले स्कटल्यान्डलाई 2-0 पराजित गरेको छ। 6 वर्षपछि विश्वकपमा फर्किएको पेरुले खेलभर दबाव बनाएर आफ्नो उत्कृष्टता साबित गर्यो। रुसमा जुन 14 सुरु हुने विश्वकप फुटबलको तयारीका लागि बुधबार बिहान भएको मैत्रीपूर्ण खेलमा स्कटल्यान्ड विरुद्ध पेरु हावी देखियो। पहिलो हाफको 37 मिनटमा गोल गरेर अग्रता बनाएको पेरुले खेलको 47 मिनटमा दोस्रो गोल गरेको थियो। पेरुका लागि कुएभा र फारफानले गोल गरेका थिए। यसअघि सन् 1982 विश्वकप खेलेको पेरुले प्लेअफ मार्फत रुस विश्वकपमा स्थान पक्का गरेको हो। विश्वकपमा पेरु, अस्ट्रेलिया, फ्रान्स र डेनमार्कसँगै समूह सीमा छन्। यस्तै बुधबार बिहान नै भएको अर्को खेलमा पहिलोपटक विश्वकप खेल्न लागेको पानामाले नर्दर्न आयरल्यान्डसँग गोलरहित बराबरी खेल्यो। विश्वकपमा पानामा बेल्जियम, ट्युनिसिया र इङ्ल्यान्डसँगै समूह जीमा रहेका छन्।
समाचार बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षक पुनः एकपटक।
प्रदेश 7 एक उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका लागि पनि सरकारले बजेट विनियोजन गर्यो।
कञ्चनपुरको प्रहरी कार्यालयद्वारा 1.5 बिघा जमिनको गाजा खेती नष्ट।
मदन भण्डारी राजमार्गका लागि आगामी आर्थिक वर्ष 74-75 लागि 4.5 अर्ब बजेट विनियोजन।
कैलालीमा रहेका पशु चौपाया अब बझाङका 2 गाउँपालिकाले लैजाने।
काठमाडौँमा कम्युनिस्ट पार्टीहरूको अन्तर्राष्ट्रिय सम्मेलन सुरु।
प्रधानमन्त्री कार्यालयबाट 6 महिनाभित्र कागजी झट्टा प्रणाली हटाइने।
विश्वकप तयारीका लागि भएको मैत्रीपूर्ण खेलमा पेरुद्वारा स्कटल्यान्ड पराजित।
हस्, त्यसका साथै यो समाचार बुलेटिन यही सकिन्छ। तपाईँको गाउँठाउँमा पनि कुनै घटना समाचार भए 0905255774 टिपाउन सक्नुहुनेछ। हामी तपाईँको समाचारलाई उच्च प्राथमिकताका साथ प्रसारण गर्नेछौँ। प्रविधिमा साथ दिने प्राविधिक मित्र मोहन ओझाजीलाई धन्यवाद।